नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै रुबिना श्रेष्ठको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
प्रमुख जिल्ला अधिकारीलाई कर्मचारी खटाउने अधिकार प्रदान, स्थानीय तहमा कर्मचारी पूर्ति गरी सेवा प्रभाव प्रभावकारी बनाउने सरकारको उद्देश्य।
एनसेलको लाभकर छुटको विषयमा प्रधानमन्त्रीसँग छलफल गर्ने लेखा समितिको निर्णय। लाभकर छुट दिने निर्णय मन्त्री परिषदबाट नभएको अर्थमन्त्री महराको भनाई।
मधेस केन्द्रित दललाई चुनावमा भाग लिन प्रधानमन्त्री दाहालको आग्रह। मधेसी नागरिक चुनाव विरोधी नभएको भन्दै सम्झौता कार्यान्वयन गर्नुपर्नेमा नेता महतोको जोड।
फ्रान्समा अन्तर्राष्ट्रिय मुद्रा कोषको कार्यालयमा चिठी मार्फत विस्फोट, एकजना कर्मचारी घाइते।
र नेपालगंज गोल्ड कपको उपाधि रूपन्देही 11 काँकडभित्ता फुटबल ट्रेनिङ सेन्टरले जित्यो इटहरी गोल्ड कपको उपाधि।
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
मेरिया मोइनी व्हाइट हिमालयनी इन्जिनियरिङले दुध पानी झुक्याउने मिसिन पनि बजारमा ल्याइसक्यो। खटकमै भो बर्बादै भो नि, दुधमा पानी मिसाउन त पाइएन नि, होइन
पारे? त्यसो भए त हाम्रो सहकारीमा पनि अब व्हाइट हिमालयन इन्जिनियरिङकै चिलिङ ब्याड, मिल्क एनालाइजर, अरू आवश्यक उपकरण पनि ल्याउनु पर्यो। बरु यस्ता उपकरण चाहिँ कहाँ पाइन्छ?
यसका लागि भरतपुर नौ गुन्द्रे चितवनमा रहेको व्हाइट हिमालयन इन्जिनियरिङमा सम्पर्क गर्नु पर्छ। फोन नम्बर चाहिँ 0556-531 98-550-63-143 हो। अनि सुन बिलासे,
भन्न।
व्हाइट हिमालयन इन्जिनियरिङका उपकरणहरू नि देशका प्रमुख सहरहरूमा रहेका शाखा कार्यालयहरूबाट लिन सकिन्छ अरे, बुझिस्?
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। सरकारले प्रमुख जिल्ला अधिकारीलाई कर्मचारी खटाउन थप अधिकार प्रत्यायोजन गरेको छ। आज बसेको मन्त्री परिषदको बैठकले जिल्लामा कार्यरत नेपाल प्रशासन, सामान्य प्रशासन, लेखा, इन्जिनियरिङ, शिक्षा र विविध सेवाका राजपत्र अनंकित कर्मचारीलाई नगरपालिका, गाउँपालिका र अन्तर्गतका वडा कार्यालयमा काम गर्न खटाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई प्रदान गरेको सरकारका प्रवक्ता सुरेन्द्र कुमार कार्कीले जानकारी दिनुभयो। बैठकले विश्व बैंक अन्तर्गत अन्तर्राष्ट्रिय विकास संस्थानबाट 10 अर्ब 70 करोड़ रूपियाँ ऋण सहायता स्वीकार्ने निर्णय पनि गरेको छ। त्यस्तै विदेशी लगानी सम्बन्धी कामको समन्वय र ताकेता गर्न उद्योग मन्त्री नवीन्द्र राज जोशीको संयोजकत्वमा सम्बन्धित मन्त्रालयका सचिव सम्मिलित समिति पनि गठन गरेको छ। नेपालमा अन्तर्राष्ट्रिय व्यापार मेला तथा प्रदर्शनी केन्द्र निर्माण गर्नका लागि छिटो काम थाल्न वाणिज्य मन्त्रालयलाई निर्देशन पनि दिइएको सूचना तथा संचार मन्त्री कार्कीले बताउनुभयो।
संसदको सार्वजनिक लेखा समितिले एनसेल खरिद बिक्री गर्दा पूँजीगत लाभकर उठाउने विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलाउने भएको छ। आजको समितिको बैठकमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराको स्पष्टीकरण सुनेपछि समितिले थप सोधपूछ गर्न प्रधानमन्त्री प्रचण्डलाई नै बोलाउने निर्णय गरेको हो। गएको बुधबार मन्त्री परिषद बैठकमा एनसेललाई कर छुट दिने विषयमा छलफल भए पनि कर्मचारीले नमान्दा निर्णय हुन सकेको छैन। अर्थमन्त्री कृष्णबहादुर महराले एनसेललाई लाभकर छुट दिने निर्णय मन्त्री परिषदबाट नभएको र प्रधानमन्त्रीले बैठकमा प्रस्ताव पेश गरेपछि छलफल मात्र भएको उल्लेख गरेपछि समितिले थप छानबिन गर्ने भएको हो। थप जानकारी सहित साथी प्रकाश ढकाल।
संसदको सार्वजनिक लेखा समितिले एनसेल खरिद बिक्रीको पूँजीगत लाभकर छुट दिने विषयमा मन्त्री परिषदमा छलफल भएको प्रति आपत्ति जनाएको छ। उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले आफ्नो मन्त्रालय मार्फत नभई प्रधानमन्त्रीले सिधै मन्त्री परिषदको बैठकमा कर छुटको प्रस्ताव ल्याएको भन्दै आफू पन्छिन खोज्नुभयो।
मन्त्री परिषदको निर्णयको विषयमा क्लियरली म भनौँ अर्थ मन्त्रालय र अर्थ मन्त्रालय मन्त्रीका तर्फबाट प्रस्ताव गएको छैन। यति बुद्धि एनसीएल प्राइभेट लिमिटेडले एउटा निवेदन प्रधानमन्त्री कार्यालयमा दर्ता गराएको प्रस्तावमाथि के हो तपाईँले के बुझ्नु भएको छ भनेर मलाई चाहिँ प्रधानमन्त्रीले बोलाउनु क्याबिनेटमा त्यो विषय उठ्यो।
सरकारले एनसेललाई कर छुट दिने विषयमा छलफल गरेको औपचारिक जानकारी पाएपछि समितिका सदस्यहरू आक्रोशित भएका छन्। अर्थ मन्त्रालय र मातहतका सम्बन्धित निकायले असुल उपर गर्नुपर्ने झण्डै 45 अर्ब रूपियाँ सरकारले छुट दिने तयारी गरेपछि लेखा समितिका सबैजसो सदस्यले सरकारले गलत नियतका साथ क्षेत्राधिकार नागेर काम गरेको भन्दै आपत्ति जनाए। कांग्रेस सांसद हरिप्रसाद नेपाल,
छलफलै भयो मात्रै भएको भने पनि यो दुर्भाग्यपूर्ण कुरो हो। क्याबिनेट सिस्टम भनेकै ऐन कानूनले नछोएको चिजमा बल्ल उसको असीमित अधिकार राख्दछ, तर यो हाम्रा ऐन कानूनले कर ल्याऊ भनेको चिजमा टोटल क्याबिनेटले मात्रै होइन नेपालका सम्पूर्ण राजनीतिक दल एक ठाउँ भएर पनि छुट दिन मिल्छ जस्तो मलाई चाहिँ लाग्दैन। यो भयंकर गल्ती हो।
एक वर्ष अघि स्वीडेनको कम्पनी टेलिया सोनेराले मलेसियाको एक्जिएटालाई 1,44,00,000,000 रूपियाँमा एनसेलको 80% शेयर बिक्री गरेको थियो। त्यो शेयर बिक्रीबाट नेपालले कर पाउँछ कि पाउँदैन भन्ने विषयमा केही समय अन्यल भए पनि नेपालमै कर बुझाउनु पर्ने निश्चित भइसकेको छ। तर कति कर लिने हो त्यसको निर्धारण गर्ने राजस्व विभागले एक वर्ष बितिसक्दा समेत अझै कर निर्धारण गर्न सकेको छैन। लेखा समितिले पटक पटक मन्त्री परिषद, अर्थ मन्त्रालय र राजस्व विभागलाई छिटो भन्दा छिटो कर असुल उपर गर्न निर्देशन दिए पनि करोडौंको चलखेलका कारण उल्टै छुट दिने तयारी गरेको भन्दै सांसदहरू सरकार विरूद्ध खनिएका हुन्। सांसद धनराज गुरूङ,
तपाईँहरूसँग विज्ञ नभएर मन्त्री भागहरू विज्ञ हुन् भनेर स्वयं विज्ञ घोषित भएर छलफल भए जस्तो देखिन्छ। कर अधिकृतहरू अहिलेसम्म सबै अनस्किल्ड हुन्। आजका दिनसम्म तपाईँले वैधानिक रूपमा एसबीए किन मगाउन सक्नु भएन, किन ल्याउन सक्नु भएन? त्यही एसबीए भित्र सबै कुरा हुन्छ हुँदैन, असर गरिहाल्नु पर्छ कि भन्ने त्रासदी हो कि के हो?
एमाले सांसद विकास लम्सालले पनि यसै गरी आक्रोश पोख्नुभयो।
यो त जनताले यसलाई गम्भीर रूपमा लिएका छन्। एउटा सरकारले राष्ट्रप्रति उत्तरदायी हुने निकायले एउटा जाबो सामान्य कर असुल गर्ने एउटा कर अधिकृतको विषय प्रधानमन्त्रीले हात हाल्ने, हामी कहाँ कति विधि आत्मकेन्द्रित भयौँ, कति विधि हामी स्वार्थी भयौँ नैतिक रूपमा भन्ने हो भने त प्रधानमन्त्रीज्यूले मन्त्रीज्यूले अब त सोच्न पर्ने पनि बेला आइसकेको हो कि?
सरकारले कर छुट दिन छलफल गरेको भोलिपल्टै महालेखा परीक्षकको कार्यालयले थप 32 अर्ब कर उठाउन ठूला करदाता कार्यालयलाई कड़ा निर्देशन दिएको छ। एनसेलले 13 अर्ब रूपियाँ सरकारी ढुकुटीमा बुझाइसकेको छ। सांसदहरूले चरको आलोचना गरेपछि अर्थमन्त्री महराले बाँकी रकम असुल गर्न आफू तयार रहेको समिति समक्ष प्रतिबद्धता जनाउनुभयो।
कोही कोही कतैबाट निर्देशित हुन्छन् भने त्यो बिल्कुल गलत कुरा हो, त्यो राष्ट्रघातै त्यहाँ हुन खोजेको हो कि भन्ने लाग्छ मलाई। यत्रोको दिनसम्म किन भएन? तर छिटो भन्दा छिटो कर एक पैसा करबाट उन्मुक्ति कसले दिने बुझाए? ढिलो भएको कुरा चाहिँ म स्वीकार गर्छु, यो प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। कर असुल गर्ने, न्यायसङ्गत ढंगले असुल गर्ने, कसैलाई उन्मुक्ति नदिने कुरामै हामी चाहिँ केन्द्रित भएर अगाडि बढ्छौं।
प्रधानमन्त्रीलाई बोलाएर सोधपूछ गर्ने बारे समितिमा चर्को विवाद भएको थियो। धेरै सांसदले प्रधानमन्त्रीलाई बोलाउनु पर्ने बताए पनि माओवादी केन्द्रका तर्फबाट समितिमा रहेका हरिबोल गजुरेले प्रधानमन्त्रीलाई एकैपटक बोलाउनु गाई जात्रा हुने बताएपछि बैठकमा चर्का चर्की भएको हो।
प्रधानमन्त्रीलाई एकचोटि बोलाएर सोध्नै पर्छ,
गाई जात्रा गर्नु प्रधानमन्त्री बोलाएर
मान्य सदस्यहरूले समय लिएर बोलौ है। मान्य सदस्यहरू
कुरा राख्ने पनि शिष्ट भाषा हो,
आफ्नो कुरा राख्नु
शिष्ट भाषा हो, त्यो कुरा
भ्रष्टाचार।
रिपोर्टपछि अब खबरकै सिलसिला। प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी दललाई चुनावमा भाग लिन फेरि आग्रह गर्नुभएको छ। सिंहदरबारमा भएको कांग्रेस माओवादी र मधेसी मोर्चाको त्रिपक्षीय छलफलमा प्रधानमन्त्रीले चुनावमा भाग लिन आग्रह गर्नुभएको हो। बैठकमा प्रधानमन्त्री दाहालले संविधान संशोधन गर्न सरकार प्रतिबद्ध रहेकाले वैशाख 31 गते हुने चुनावमा भाग लिन मोर्चामा आबद्ध दललाई आग्रह गर्नुभयो। संशोधन प्रस्ताव पारित गराउन सरकारले दुई तिहाई पुर्याउने कोशिश गरिरहेकाले आन्दोलनमा नजान मधेसी दललाई सुझाव दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। जवाफमा मधेसी दलहरूले समाधानको ठोस उपाय नभएकाले चुनावमा भाग नलिने जवाफ दिएका छन्। संविधान संशोधन नभई चुनावमा सहभागी हुन नसकिने जानकारी आफूहरूले गराएको मोर्चाका नेताले जनाएका छन्।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसी नागरिक चुनावको विरोधी नभएको बताउनु भएको छ। सद्भावना पार्टी रौतहटद्वारा मुटबलवा गाविसमा गरेको कार्यक्रममा अध्यक्ष महतोले मधेसी नागरिक चुनावको विरोधी नभएको भन्दै चुनाव गर्नु अघि सरकार बन्ने समयमा भएको तीन बुधे लिखित सम्झौता कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको हो। महतोले मधेसी नागरिकको आवाज र अधिकारलाई दबाएर चुनाव हुन नसक्ने भन्दै असहयोग आन्दोलन शुरू गरेको पनि जानकारी दिनुभयो। सरकार मधेसी नागरिकलाई अपमान गरी अघि बढ्न खोजिरहेको आरोप लगाउँदै नेता महतोले सरकारलाई दिएको समर्थन फिर्ता लिन बाध्य भएको बताउनुभयो।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हिजो आज नेपालीको विदेश जानी बानी, कोही जान्छन् जानी जानी, कोही जान्छन् जानी, कति लाग्छ खर्च खर्च, कमाई कति हुन्छ, ओभर टाइम बिदानी, अरू के दिन्छ, काम के हो बसेका हो, के हुन्छु बिदा, सबै कुरा प्रष्ट हुनु नराखी दुविदा। विदेश जाँदा बुझेर जानु, धोका ठक्कर कसैले नखानु, धोका ठक्कर कसैले नखानु।
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ, गर्नुपर्ने काम, कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला। यसमा अरूको भर पर्नुहुन्न, नत्र विदेशमा दुःख पाइन्छ।
अगस्त्य मुनि तहा उपरान्त सतीदेवीको अङ्गहरू पतन हुने क्रममा चन्द्रागिरीमा पुगेपछि भाल अर्थात् निधार पतन भयो र भालेश्वर महादेवको उत्पत्ति भयो। यही ठाउँबाट पृथ्वी नारायण शाहले नेपाल एकीकरण गर्छु भनेर चिताएका थिए, बुझिस् नाति। यति राम्रो चन्द्रगिरी पहाडमा आएपछि त म पनि एउटा सेल्फी खिचेर फेसबुकमा पोस्ट गर्छु।
चन्द्रगिरी हिल्स लिमिटेड, हुन्छ पुरा चिताएको कुरा।
उज्यालो क्विज, आजको प्रश्न।
सरकारले कतिवटा देशमा रोजगारीका लागि जान फ्री भिसा फ्री टिकट लागू गरेको छ?
ए 15 देशमा, बी 7 देशमा।
यसको उत्तर तपाईँ आफ्नो मोबाइलको मेसेज बक्समा गई क्विजको छोटकरी रूप QZ टाइप गरी एक स्पेस दिएर सही अप्सन ए वा बी टाइप गरी 3566 एसएमएस गर्नुहोस्।
सही उत्तर दिने मध्ये कम्प्युटरले छानेको एकजनाको लागि चन्द्रगिरी केबलकारको टिकट पुरस्कार स्वरूप दिइनेछ।
सही उत्तरका लागि भोलि बिहान 6:30 प्रसारण हुने कार्यक्रम उज्यालो फल्चा सुन्न नबिर्सनुहोला।
उज्यालो क्विजका साथमा तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले प्रमुख जिल्ला अधिकारीलाई कर्मचारी खटाउने अधिकार प्रदान, एनसेलको लाभकर छूटको विषयमा प्रधानमन्त्रीसँग छलफल गर्ने लेखा समितिको निर्णय, मधेस केन्द्रित दललाई चुनावमा भाग लिन प्रधानमन्त्री दाहालको आग्रह लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनका नाममा नेपालको तराई र पहाड़लाई छुट्याउने षड्यन्त्र भइरहेको आरोप लगाउनु भएको छ। मेची महाकाली अभियानको क्रममा आज धनगढ़ीमा भएको आमसभामा अध्यक्ष ओलीले जातीय र साम्प्रदायिक नारा लगाएर पहाड़ र तराईलाई छुट्याउने प्रयास गरिएको आरोप लगाउनुभयो।
अखण्ड सुदूर पश्चिमको तपाईँहरूले धारणा बनाउनु भएको छ, तर यस ठाउँमा तपाईँहरूमा साम्प्रदायिक विद्वेष, भौगोलिक विद्वेष लगाउने र यहाँ पहाड र तराई छुट्याउने, पूर्वमा त्यसै गरी छुट्याउने, तराईलाई तराई कंगाल बनाइदिने, पहाड़लाई पहाड़ कंगाल बनाइदिने, यस प्रकारका प्रयासहरू भएका छन्।
मधेस केन्द्रित दलले संविधान संशोधन नगरी चुनाव हुन नसक्ने भन्दै राखेको अडानको प्रतिवाद गर्दै नेता ओलीले संविधान संशोधन र चुनावको कुनै साइनो नरहेको पनि दावी गर्नुभयो।
संविधान संशोधनको अहिले जुन नाटक गरिएको छ, संविधान संशोधन नभइकन निर्वाचन हुन सक्दैन भन्ने छ। निर्वाचन र संविधान संशोधनको कतै कुनै साइनो छैन, निर्वाचन गर्ने कुरासँग कुनै सम्बन्धै छैन। यो संविधान संशोधन पहाड र तराईलाई छुट्याउने षड्यन्त्रको एउटा श्रृङ्खला हो, पहाड र तराई छुट्याउने षड्यन्त्रको एउटा कदम हो।
यसैबीच भारतीय सुरक्षाकर्मीको गोली लागेर ज्यान गुमाएका शहीद गोविन्द गौतमको परिवारलाई नेकपा एमाले 5,00,000 रूपियाँ सहयोग गरेको छ। कञ्चनपुरको महेन्द्रनगरमा मेची महाकाली राष्ट्रिय अभियानको समापन गर्दै एमाले अध्यक्ष ओलीले शहीद गौतमको परिवारलाई सहयोगको घोषणा गर्दै 5,00,000 रूपियाँ बराबरको चेक एमालेका जिल्ला अध्यक्ष तारा लामा तामाङलाई हस्तान्तरण गर्नुभयो। चैत 21 गते झापाबाट शुरू भएको एमालेको मेची महाकाली अभियान आज कञ्चनपुरमा पुगेर सकिएको हो।
भारतले कञ्चनपुरमा भएको घटनालाई अफसोचपूर्ण भएको भन्दै दुःख व्यक्त गरेको छ। भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँगको भेटमा भारतीय गृहमन्त्री राजनाथ सिंहले कञ्चनपुर घटनामा एक नेपालीको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको हो। भेटका क्रममा गृहमन्त्री निधिले समकक्षी सिंहलाई कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर एकजना नेपालीको ज्यान गएको विषयमा सिंहको ध्यान आकर्षण गराउनु भएको थियो। गृहमन्त्री निधिले नेपाल भारत सीमा विवादका सम्बन्धमा विगत 3 वर्षदेखि काम गर्दै आएको 3 संयुक्त प्राविधिक टोलीमा 2 थपेर सीमा स्तम्भ लगायतका प्राविधिक कामलाई थप गति दिने प्रस्ताव गर्नुभएको थियो। भारतीय गृहमन्त्री सिंहले प्राविधिक टोली थप्ने विषयमा भारतीय पक्ष सकारात्मक रहेको बताउनु भएको छ। दुई देशका गृहमन्त्रीबीच सुरक्षा क्षेत्रमा विद्यमान सहयोगलाई निरन्तरता दिने र आगामी दिनमा थप सुदृढ बनाउने विषयमा छलफल भएको गृहमन्त्री निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिनुभयो।
यसअघि प्रसारित नेकपा एमालेको मेची महाकाली अभियान सम्बन्धी खबरमा फागुन 21 गतेबाट शुरू भएको हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ। अब बाँकी खबर। प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्रसँग सहकार्य गरी आर्थिक विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। आजदेखि काठमाडौँमा शुरू भएको अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले आर्थिक विकासका मामलामा आफू निकै लचक भएको बताउनुभयो। नयाँ संविधान कार्यान्वयन गर्ने क्रममा सिंहदरबारको अधिकार गाउँ गाउँमा पुगेको भन्दै प्रधानमन्त्रीले ढुक्क भएर लगानी गर्न व्यवसायीलाई आग्रह गर्नुभयो।
संविधान कार्यान्वयनको महत्वपूर्ण पक्ष सिंहदरबारमा निहित अधिकार र स्रोत साधनलाई गाउँ गाउँसम्म पुर्याउने गरी नयाँ संरचना अनुरूप स्थानीय तहलाई अधिकार सम्पन्न तुल्याइएको छ। यसबाट समेत स्थानीय स्तरमा आर्थिक क्रियाकलापमा बढोत्तरी हुने सरकारको अपेक्षा र विश्वास छ।
प्रधानमन्त्री दाहालले नयाँ वस्तु उत्पादन विस्तार, रोजगारी सृजना, वस्तुको निर्यात वृद्धि र नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रवर्धनमा समेत मेलाले मद्दत पुर्याउने बताउनुभयो। यस्तै प्रधानमन्त्री दाहालले आर्थिक क्षेत्रलाई विस्तार गर्न र लगानीकर्तालाई सहज होस् भनेर सरकारले ऐन संशोधन र नयाँ ऐन बनाउने कामलाई तीव्रता दिइरहेको पनि जानकारी दिनुभयो।
निजी क्षेत्रको सल्लाह सुझाव समेतलाई मनन गरी देशमा लगानी मैत्री वातावरण तयार गर्ने उद्देश्यले नै सरकारले ती ऐन कानूनहरू ल्याएको हो। निजी लगानी प्रवर्धन गरी मुलुकको आर्थिक समृद्धि ल्याउन थप कानून ल्याउने तर्जुमाको गृह कार्य भइरहेको कुरा पनि म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। सरकार तपाईँहरूसँग मुलुकभित्र आर्थिक उन्नति र समृद्धिका लागि कार्य गर्न विशेष अपील गर्दछ।
कार्यक्रममा व्यवसायीहरूले अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थलको अभावमा भ्रिकुटी मण्डपको साँघुरो ठाउँमा मेला गर्दा नेपालको इज्जत धुमिलिएको भन्दै चोभारमा छिट्टै अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र बनाइदिन माग गरेका छन्। 7 चल्ने मेलामा भारत, चीन, बंगलादेश, थाइल्याण्ड लगायतका देशका 300 बढी स्टल राखिएका छन्।
निर्वाचन आयोगले निर्वाचन आचार संहिता पालना गर्न फेरि सबैमा अनुरोध गरेको छ। आयोगले आज विज्ञप्ति मार्फत आगामी वैशाख 31 गते हुने स्थानीय तह चुनावका लागि निर्वाचन आयोगले जारी गरेको 19 निर्देशन, सुरक्षा सम्बन्धी 4 निर्देशन, निर्वाचन आचार संहिता 2072 तथा स्थानीय तह निर्वाचन आचार संहिता 2073 र गत फागुन 18 गतेदेखि लागू गरिएको आचार संहिता स्मरण गराउँदै सम्बद्ध सबैलाई त्यसको पालना गर्न आग्रह गरेको हो। साथै निर्वाचन आचार संहिताको पूर्ण पालना गर्ने गराउन नेपाल सरकारका मन्त्रालय, निकाय, राजनीतिक दल तथा संघ संस्थालाई गम्भीर हुन पनि आयोगले आग्रह गरेको छ।
नेपाल प्रहरीका महानिरीक्षकको नियुक्ति सम्बन्धमा सर्वोच्च अदालतमा परेको मुद्दामाथिको सुनवाई सरेको छ। महानिरीक्षकको नियुक्ति सम्बन्धी परेको मुद्दामाथि अन्तिम चरणको सुनवाई आज गर्ने भनिए पनि सर्वोच्चले चैत 6 गतेका लागि सारेको हो। न्यायाधीश ईश्वर प्रसाद खतिवडा र तेज बहादुर केसीको संयुक्त इजलासले विषयवस्तुको गम्भीरताका कारण पूर्ण इजलासमा 6 गते पुनः सुनवाई हुने आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्र उपाध्यायले जानकारी दिनुभयो।
नसर्ने रोगको जोखिम न्यूनीकरणका लागि पेन प्याकेज कार्यक्रम थप 8 जिल्लामा लागू हुने भएको छ। यो कार्यक्रम लागू हुने जिल्लामा पाल्पा, बागलुङ, म्याग्दी, अछाम, बर्दिया, सुर्खेत, मकवानपुर र रौतहट छन्। यसअघि विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको सहयोगमा सरकारले यो कार्यक्रम कैलाली र इलाममा लागू गरेको थियो। पेन कार्यक्रम सञ्चालन गर्न लागि 8 जिल्लाका जनस्वास्थ्य अधिकृत र स्वास्थ्यकर्मीलाई लक्षित गरी आजदेखि काठमाडौँमा नसर्ने रोगबारे 2 दिने तालिम शुरू गरिएको छ। विश्व स्वास्थ्य संगठनले पेन प्याकेजमा मुटु, मधुमेह, क्यान्सर र श्वास प्रश्वास लगायतका रोग नियन्त्रण गर्ने योजना भए पनि सरकारले कैलाली र इलाममा मुटु र मधुमेहलाई मात्रै लिएर नमूना कार्यक्रम शुरू गरेको थियो।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सुन्नुभयो, बल्ल बल्ल मेरो अफिसमा बिदा मिलेको छ। केटाकेटी र बुवा आमाले पनि घुम्न जाउँ भनेका भनै छन्। जाउँ न पोखरा।
जान त जाने नि, तर कुन होटेलमा बस्ने? अब हामी त जहाँ बसे नै हुन्छ, तर केटाकेटी र बाबा आमालाई पनि रमाइलो हुने होटेल भेटिँदैन। अब उनीहरूलाई पनि बिन्दास रमाइलो होस् न।
ए हजुर, तपाईँ कुन दुनियाँमा हुनुहुन्छ? अस्ति मेरो अफिसको कन्फरेन्स र रिट्रिटको लागि नेपालकै राम्रो होटल भनेर लगेको थियो नि पोखरामा। परिवारको लागि त झनै गजबको होटल रहेछ। होटेलको नामै जलमहल।
ए हो र, के रहेछ त्यस्तो गजब?
केटाकेटीका लागि फराकिला 2 स्विमिङ पुल र चचहुई फन पार्क, बुवा आमाका लागि झन्डै 20 रोपनीमा फैलिएको गार्डन, अनि हाम्रा लागि ठुलो स्विमिङ पुल र भव्य रेस्टुरेन्ट, अनि सबैका लागि सुविधा सम्पन्न कोठा र हिमालको मनोरम दृश्य।
वाउ मेरो बुढी, अब के सोचिराख्नु पर्यो त? सपरिवार जाउँ न त्यही। तिमी बुवा आमा र छोराछोरीलाई भन्दै गरौँ।
तपाईँ चाहिँ होटल जलमहलको ल्यान्डलाइन 0161-46-66-52 अथवा मोबाइल नम्बर 98-510-54-404 फोन गर्दै गर्नुहोस् न।
वृद्ध वृद्ध, बाल बालिका र वयस्क सबैको लागि एकै साथ लक्षित नेपालको एक मात्र प्रिमियम फ्यामिली रिसोर्ट होटल जलमहल, गाडी पाटन 3 कुने चोक पोखरा। थप जानकारीको लागि facebook.com/जलमहल पोखरा वा उज्यालो अनलाइन ब्राउज गर्नुहोस्।
बगेको खोला फर्किएला, समयले नि पर्खिएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि। नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजार, पुरानो बस पार्क नजिकै। फोन 01-424-6024।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। महोत्तरीको उत्तरी क्षेत्रमा धमाधम इनार सुक्न थालेपछि खानेपानीको हाहाकार भएको छ। खानेपानीको स्रोत इनार मात्र भएका बर्दिवास नगरपालिकाका किसान नगर, बिजुलपुरा, हात्तीलेट र पशुपति नगर, गौशाला नगरपालिकाका बेलगाछी, भरतपुर, लक्ष्मीनिया र रामनगर एवं भङ्गा गाउँपालिकाका बस्तीमा इनार र चापकल सुक्न थालेपछि खानेपानीको हाहाकार भएको हो।
रसुवाका 3 गाउँपालिका सञ्चालनमा स्थानीयले अवरोध गरेका छन्। जिल्लाले सिफारिश गरेको भन्दा फरक केन्द्र तोकेर आएको भन्दै स्थानीय बासिन्दाले गाउँपालिका सञ्चालनमा अवरोध गरेका हुन्।
मधेसी मोर्चाले सप्तरीको जिल्ला विकास समिति र राजविराज नगरपालिकामा तालाबन्दी गरेको छ। मोर्चाका नेता कार्यकर्ताले जिल्ला विकास समिति सप्तरी तथा राजविराज नगरपालिकाका प्रमुख कार्यकक्ष र प्रशासन फाँटमा तालाबन्दी गरेका हुन्। सरकारले ल्याएको स्थानीय निकायको नयाँ संरचना अनुरूप कुनै पनि गतिविधि बढाउन नदिने भन्दै उनीहरूले तालाबन्दी गरेका हुन्।
लमजुङका 18 माध्यमिक शिक्षा परीक्षा एसईई केन्द्रमा सेनेटरी प्याड राखिएको छ। एसईई परीक्षामा सहभागी किशोरीलाई रजस्वला भएमा सहज होस् भन्ने उद्देश्यले सबै परीक्षा केन्द्रमा सेनेटरी प्याड उपलब्ध गराइएको जिल्ला शिक्षा कार्यालय लमजुङका शाखा अधिकृत एवं सूचना अधिकारी बाबुराम बरालले जानकारी दिनुभयो।
नेपाली काँग्रेसका महासमिति सदस्य एवं पूर्व सांसद रामहरि ढुङ्गेलको निधन भएको छ। काठमाडौँको दिल्ली बजारमा रहेको आफ्नै निवासमा उहाँको निधन भएको हो। उहाँ 2056 सालको आम निर्वाचनमा रामेछाप क्षेत्र नम्बर 2 निर्वाचित हुनुभएको थियो।
सिंहदरबार भित्रबाट निस्कने झोलजन्य फोहोर सिंहदरबार भित्रै व्यवस्थापन हुने भएको छ। खानेपानी तथा सरसफाई मन्त्रालयले दिशापिसाब र हात धुँदा प्रयोग भएका पानीको पुनः प्रयोग गर्न ओम्नी प्रोसेसर उपकरण जडान गर्ने प्रस्ताव अघि सारेको हो। सिंहदरबार भित्रबाट उत्पादन हुने झोलजन्य फोहोरबारे अहिलेसम्म अध्ययन भएको छैन।
वन विभागले वन डढेलो नियन्त्रण गर्न चुरे क्षेत्रसँग जोडिएका 36 जिल्लामा झण्डै 200 पोखरी बनाएको छ। वर्षेनी लाग्ने डढेलोले पशु पंक्षी र जनधनमा हुने क्षति रोकथाम गर्न डडेलधुरा कैलाली कञ्चनपुर सुर्खेत दाङ बारा पर्सा रौतहट झापा लगायत चुरेसँग जोडिएका जिल्लाका वनमा पोखरी निर्माण गरिएको विभागका उपसचिव मोहनराज काफ्लेले जानकारी दिनुभयो।
चीनसँगको व्यापारिक नाका रसुवागढ़ीबाट 7 सुनसहित स्याङ्जा वालिङ नगरपालिका नौका 35 प्रकाश गैरे पक्राउ परेका छन्। चीनको केरूङबाट नेपाल आउँदै गरेका गैरेलाई टिमुरे स्थित नेपाल प्रहरीले जाँचका क्रममा पक्राउ गरेको हो। बा 17-6-22-75 नम्बरको स्कर्पियो गाडीमा सुन लुकाएर ल्याएको विशेष सुराकीका आधारमा प्रहरीले जाँच गर्दा 7 सुन फेला परेको प्रहरीले जनाएको छ।
मेरो पनि भन्नु छ।
भारत भ्रमणमा रहेका गृहमन्त्री विमलेन्द्र निधिले भारतीय समकक्षीसँग कञ्चनपुर घटनाका विषयमा छलफल गरेको खबरमा फेसबुकमा कृष्णप्रसाद भूषाल लेख्नुहुन्छ, यस्तो गम्भीर विषयमा सामान्य छलफल भन्दा पनि निर्णायक वार्ता गर्नुपर्छ। भारतीय एसएसपीको ज्याजतीले नेपालीले बारम्बार दुःख पीड़ा झेल्नुका साथै ज्यानै गुमाएका छन्। सीमा सुरक्षा सतर्कता बढ़ाउनु पर्यो ताकि बिना इजाजत भारतीय सेना नेपाली भूभागमा प्रवेश गरी गोली हान्ने हिम्मत नगरून्।
सीएल खनाल कवितात्मक शैलीमा ट्वीट गर्नुहुन्छ, देख्यौ त नेता सीमा किल्ला मिचिएका, गरीब श्रमिकका खाने हात थिचिएका, अब के गरी झारला देशले आँसु कठै आँसु बग्ने मूलहरू रित्तिएका।
पीके प्रवीण फेसबुकमा लेख्नुहुन्छ, केही पार्टी र तिनको नेतृत्व स्थानीय चुनावको चाँजो पाँजोमा होमिएका छन्, केही भने अझै आन्दोलनमै छन्। यी दुवै धारलाई एक मार्गमा मिलाएर अगाडि लगे राम्रो होला। कुनै चुनाव लड्ने, कुनै चुनाव रोक्ने प्रयासमा लागे नागरिकले नै दुःख पाउनेछन्।
अनि शंकर चोखाल फेसबुकमै लेख्नुहुन्छ, चुनाव बहिष्कार गर्छौं भन्ने मधेसी मोर्चाको भनाई असान्दर्भिक भएन र? प्रजातान्त्रिक पद्धतिमा विश्वास राख्ने दलले यस्तो गर्नु कतिको सुहाउँछ?
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मोहन पौडेल र ऋग्वेद शर्मा। अब खबरकै सिलसिला, दोलखामा 67 भूकम्प प्रभावित परिवारलाई तेस्रो किस्ताको अनुदान दिइएको छ। सरकारी मापदण्ड र प्रक्रिया पूरा गरी भूकम्प प्रतिरोधी घर पुननिर्माण गरिरहेका परिवारलाई तेस्रो किस्ताको रकम 1,00,000 रूपियाँ वितरण गरिएको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ। दोलखामा 258 घरले दोस्रो किस्ताको अनुदान लिएका छन्। तेस्रो किस्ता लिएर घर बनाउनेमा क्षेत्रपा, जुनगु, काभ्रे र नामदुगाविसका बासिन्दा छन्।
प्रहरीले नेपालगंजका दुई स्थानमा छापा मारी आज स्रोत नखुलेको 20,00,000 भन्दा धेरै भारतीय रूपियाँ सहित 4 पक्राउ गरेको छ। पक्राउ पर्नेमा राजेश कुमार, सन्तोष कुमार राय, मुन्नु अहमद अन्सारी र नूर अहमद खान छन्। उनीहरूको साथबाट 20,46,000 भारतीय रूपियाँ र नेपाली 7.5 लाख बरामद गरिएको प्रहरीले जनाएको छ।
नेपाल दर्पणमा अब विदेशको खबर, अन्तर्राष्ट्रिय मुद्रा कोषको फ्रान्सको पेरिस कार्यालयमा प्राप्त एउटा चिठी खोल्ने क्रममा विस्फोट भएको छ। विस्फोटबाट संस्थाका एक कर्मचारी सामान्य घाइते भएका छन्। प्रहरीका अनुसार विस्फोटमा मुद्रा कोषका कर्मचारीको दुवै हात र अनुहारमा सामान्य चोट लागेको छ। विस्फोटक पदार्थ सहितको चिठी कसले पठाएको भन्नेबारे केही नखुले पनि ग्रीसको उग्र वामपन्थी समूहले जर्मन अर्थ मन्त्रालयलाई लक्षित गरी पत्र पठाएको दावी गरेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। रूपन्देही 11 दोस्रो नेपालगंज गोल्ड कपको उपाधि जितेको छ। आज भएको फाइनलमा संकटा क्लबलाई टाई ब्रेकरमा हराउँदै रूपन्देहीले उपाधि जितेको हो। निर्धारित समयमा 1-1 गोलको बराबरी भएपछि खेलको निर्णय टाई ब्रेकरबाट गरिएको थियो। विजेता रूपन्देहीले 5,00,000 र उपविजेता संकटाले 2.5 लाख रूपियाँ पुरस्कार पाएका छन्। यस्तै इटहरी गोल्ड कपको उपाधि काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले जितेको छ। फाइनलमा एपीएफ झापालाई 1-0 हराउँदै काकरभिट्टाले पाती जितेको हो। काकरभिट्टाका लागि पीटरले गोल गरे। काकरभिट्टाले 2,00,000 रूपियाँ पायो भने एपीएफ जापाले 1,00,000 रूपियाँमा चित्त बुझायो।
र भारतसँगको तेस्रो टेस्ट क्रिकेटमा अस्ट्रेलियाले राम्रो प्रदर्शन गरेको छ। राँचीमा टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले पहिलो दिनको खेल सकिँदा 4 विकेट गुमाएर 299 रन बनाएको छ। अस्ट्रेलियाका कप्तान स्टिभेन स्मिथ 117 रन बनाएर खेलिरहेका छन् भने उनलाई ग्लेन म्याक्सवेलले 82 रन बनाएर साथ दिइरहेका छन्। भारतका उमेश यादवले 2 तथा रविन्द्र जडेजा र रविचन्द्रन अश्विनले एक एक विकेट लिए। 4 टेस्टको श्रृंखलामा भारत र अस्ट्रेलियाले 1-1 खेल जितेका छन्।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
प्रमुख जिल्ला अधिकारीलाई कर्मचारी खटाउने अधिकार प्रदान। स्थानीय तहमा कर्मचारी पूर्ति गरी सेवा प्रभावकारी बनाउने सरकारको उद्देश्य।
एनसेलको लाभकर छुटको विषयमा प्रधानमन्त्रीसँग छलफल गर्ने लेखा समितिको निर्णय। लाभकर छुट दिने निर्णय मन्त्री परिषदबाट नभएको अर्थमन्त्री महराको भनाई।
मधेस केन्द्रित दललाई चुनावमा भाग लिन प्रधानमन्त्री दाहालको आग्रह। मधेसी नागरिक चुनाव विरोधी नभएको भन्दै सम्झौता कार्यान्वयन गर्नुपर्नेमा नेता महतोको जोड।
फ्रान्समा अन्तर्राष्ट्रिय मुद्रा कोषको कार्यालयमा चिठी मार्फत विस्फोट, एकजना कर्मचारी घाइते।
र नेपालगंज गोल्ड कप फुटबलको उपाधि रूपन्देही 11 काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरले जित्यो इटहरी गोल्ड कप फुटबलको उपाधि।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै अर्जुन पोखरेल र रुबिना श्रेष्ठ पनि विदा हुन्छौ। नमस्कार।